यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ, आजै पदबहाली। उत्पादन वृद्धि, रोजगारी सृजना र आर्थिक वृद्धिमा लागि पर्ने नवनियुक्त उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता। बजेटसँग सम्बन्धित 3 विधेयक राष्ट्रिय सभाबाट पारित। त्रिशुली नदीमा बेपत्ता बसका 13 यात्रुको शव भेटियो र रूसले आफ्नो प्रतिरक्षामा 22 युक्रेनी ड्रोन खसालेको दावी।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधानमन्त्री ओली संविधानको धारा 76 उपधारा 2 बमोजिम नेपाली कंग्रेसको समर्थनमा 4 पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो। यसैगरी समारोहमा राष्ट्रपति पौडेलले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शपथ गराउनुभयो। यसैगरी राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो। राष्ट्रपति पौडेलले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, गृहमन्त्री रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, परराष्ट्र मन्त्री डाक्टर आरजु राणा, खानेपानी मन्त्री प्रदीप यादव, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई शपथ गराउनुभयो। यसैगरी राष्ट्रपति पौडेलले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षा मन्त्री मानवीर राई, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक निकायका प्रतिनिधिहरू र सांसदहरू तथा सर्वसाधारणको उपस्थिति थियो। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदबहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्य सचिव लीला देवी गर्तौला, सचिव लगायत उच्च अधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका 3 शीर्ष नेताको तस्वीरमा माल्यार्पण गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगी उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्नुभएको हो। प्रधानमन्त्री ओलीसँगै पार्टी कार्यालय पुग्नुभएका नवनियुक्त उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षा मन्त्री मानवीर राई र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री रामकुमार गुप्ता समेतले उहाँहरूको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो। नेपाली कंग्रेसका नवनियुक्त उप प्रधानमन्त्री तथा मन्त्रीहरूले ललितपुरको सानेपास्थित नेपाली कंग्रेस केन्द्रीय कार्यालय पुगेर जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको शालिगमा माल्यार्पण गर्नुभएको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजू राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले केन्द्रीय कार्यालय पुगेर बीपीको शालिगमा माल्यार्पण गर्नुभयो। नवनियुक्त उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एकसाथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आज अर्थ मन्त्रालयमा पदबहाली गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सृजना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाउनुभयो। अर्थमन्त्री पौडेलले सरकारको सोच कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नहुने बताउनुहुँदै कार्यान्वयनका क्रममा बाधा आएको खण्डमा त्यसलाई कानूनी प्रबन्ध अनुसार मिलाउँदै लैजाने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्चतम प्राथमिकता दिने बताउनु भएको छ। नवनियुक्त मन्त्री गुरूङले आज मन्त्रालयमा पदबहाली गर्नुहुँदै सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गरिने पनि प्रतिबद्धता जनाउनुभयो।
संचार तथा सूचना प्रविधि एवं प्रणालीहरूको सुरक्षित प्रभावकारी प्रयोगको लागि व्यवस्थापन गर्ने छ भन्ने छ होइन, त्यसको लागि चाहिँ डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने छ भन्ने छ। सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना रिस्ट्रक्चरिङ गर्ने भन्ने छ, त्यो रिस्ट्रक्चरिङ गर्ने कामको लागि आज मैले होइन कुन चिज आजको आवश्यकता हो, परिमार्जन गर्नुपर्ने हो, नयाँ बनाउनु पर्ने होला के होला, हामीले आज चाहिँ दिनुपर्ने चाहिँ आजको डेलिभरी हो, आजको समस्याको समाधान हो होइन। यो समस्याको समाधान गर्ने कुरामा प्रतिबद्ध भएर लाग्ने प्रणका साथ म यहाँ आएको छु।
नवनियुक्त मन्त्री गुरूङले पदबहालीपछि नयाँ प्रविधिको प्रयोग गरी छिटो छरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासन, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले विधिको शासन स्थापित गर्न सुरक्षा निकाय र गृह प्रशासनबाट पर्याप्त सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री लेखकले गृह मन्त्रालयबाट भइरहेका काम कार्यवाहीको सूक्ष्म अवलोकन गरेर सुझाव दिन संचार जगतसँग आग्रह गर्नुभयो। मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारणबाट भएको जनधनको क्षतिलाई उचित ढंगले सम्बोधन गर्ने गरी काम गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा पदभार ग्रहणपछि संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीड़ित रहेको उल्लेख गर्दै नियन्त्रण तथा रोकथामका पक्षमा जोड़ दिने बताउनुभयो। उहाँले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ़ र व्यवस्थित बनाउँदै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ तराई मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनु भएको छ। रक्षा मन्त्रालयमा आज पदबहालीपछि मन्त्री राईले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विपदको प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वानुमान तथा पहिचान गरी खोज उद्धार र पुनस्थापनाका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभयो। राष्ट्रिय सभाले तीनवटा विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ। यसअघि पारित भएका तीन आर्थिक विधेयक 2081 राष्ट्र ऋण उठाउने विधेयक 2081 र राष्ट्र ऋण उठाउने विधेयक 2081 माथि बैठकमा दफावार छलफल भएको थियो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभामा छलफलपछि पारित गरियोस् भनी राख्नु भएको प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको जानकारी गराउनुभयो। आर्थिक विधेयक 2081 माथिको छलफलमा सांसदहरू भगवती नेउपाने र राजेन्द्र लक्ष्मी गैरीले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्न सक्ने खालका आशंका गरे तापनि त्यो सम्भावना नरहेको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 4 गते शुक्रबार 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा सांसद बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। आजको आकस्मिक बैठकमा आकस्मिक समयमा सांसदहरूले आइतबार देशका विभिन्न क्षेत्रमा बाढ़ी र डुबानका कारण क्षति भएकोले सरकारले आवश्यक राहत र उद्धारमा ध्यान दिन माग गर्नुभयो। चितवनको भरतपुर 29 सिमलतालमा शुक्रबार बिहान पहिरोले बस बगाएर बेपत्ता भएका मध्ये 13 शव भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले आज मात्रै जिल्लामा 4 शव भेटिएका जानकारी दिनुभयो। नवलपुरमा हालसम्म भेटिएका 9 शव मध्ये 5 पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो। आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका 2 शव मध्ये एउटा करिब 19 वर्षीय महिला र अर्को करिब 30 वर्षीय पुरूष रहेका प्रहरीले जनाएको छ। यस्तै आज मध्यविन्दु 2 भूताहा स्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब 45 वर्षीय पुरूषको तथा विनय त्रिवेणी गाउँपालिका 7 गण्डक ब्यारेजको पुलमा करिब 13 वर्षीय बालकको शव भेटिएको पौडेलले जानकारी दिनुभयो। जिल्लाको गैंडाकोट 7 गैरीमा भेटिएका 2 शव मध्ये एउटा सर्लाहीको बरहतुवा नगरपालिका 3 19 वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी 1 22 वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो। माझीको शव बुवा रविन्द्र कसुर माझीले तथा परियारको शव दाजु विनय परियारले पहिचान गर्नु भएको थियो। पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब परीक्षक पौडेलको भनाइ छ। सिमलताल पहिरोमा परेर हराएको वीरगंजबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तीमा 24 र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा 27 यात्रु रहेको चितवन प्रशासनले जनाएको छ। मनकामना केबुल कार आजदेखि 50 दिन बन्द हुने भएको छ। केबुल कारको डिजिटल सिस्टम स्तरोन्नति गर्न केबुल कार बन्द हुने मनकामना दर्शन प्रालीले जनाएको छ। एनालग प्रविधिमा रहेको केबुल कारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागेको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्जवल शेरचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लट्ठा समेत फेर्न लागेको हो। स्थापनाको 26 वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ। दोस्रो पटकको म्याथ सकिने लाग्दा पनि निर्माणाधीन बुटवल नारायणघाट सड़क खण्ड निर्माणको भौतिक प्रगति आधा मात्र भएको छ। सड़क निर्माणमा ढिलाइ हुँदा यात्रुहरूको आवत जावतमा कठिनाई भएको छ भने सरकारको लागत समेत बढ़ेको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
5 वर्ष पूरा भएर पनि सम्पन्न हुन नसकेको निर्माणाधीन बुटोल नारायणगढ़ सड़क खण्ड विस्तारको काम पहिलो पटकको समय अवधिमा सम्पन्न हुन सकेन। दोस्रो पटक ब्याद थप्दा समेत भौतिक प्रगति आधा मात्रै छ। दोस्रो पटक थप भएको म्याद यही साउन 8 गते सकिँदैछ। समयमा नै काम नहुँदा यो सड़कको यात्रा निकै कष्टकर बनेको छ। सामान्य वर्षामा पनि सड़क हिलाम्मे हुने र खाल्टाखुल्टीमा फँसेर यातायात सञ्चालन हुन नसक्दा पूर्वी र पश्चिम नवलपरासी खण्डमा घण्टौं जाम हुने समस्याले यात्रु र सवारी चालक आजित भएका छन्। यो सड़क भएर यात्रा गर्दा समयमै गन्तव्यमा पुग्नु भनेको अपवाद जस्तै बनेको छ। हालसम्म 52.5% मात्र काम भएको र पुनः म्याद थपका लागि पहल भइरहेको बताउनुहुन्छ आयोजनाका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठ।
52.5% जति प्रगति भएको छ अहिलेसम्म, अनि अर्को म्याद थपको अहिले छलफल चलिरहेछ, अहिलेसम्म निर्णय चाहिँ भइसकेको छैन।
अहिले वर्षातको समयमा बाटोको चरम दुरावस्थाले सवारी चालकहरूले समेत कतिखेर कहाँ दुर्घटनामा परिने हो भनेर ज्यानको बाजी लगाएर सवारी चलाउनु परेको पीड़ा पोख्छन्। नचलाऊ पनि भएन, चलाऊ बाटोको अवस्था बिजोग छ, यो खण्डमा दिनहुँ बस चलाउँदै आउनुभएका चालक सागर पाण्डेको गुनासो छ।
बर्खाले गर्दा पानी परेपछि बाटो चिप्लिने, गाडी फस्ने पल्टिने डर उत्तिकै छ, त्राई त्राई त्रास त्रास भई भई गाडी चलाउनु पर्ने अवस्था छ, बाध्यता पनि छ, गर्न पर्ने छ।
स्थानीय प्रशासन, स्थानीय तह र सड़क विभागले ठेकेदार कम्पनीलाई पटक पटक कामलाई तीव्रता दिन भने पनि ठेकेदार कम्पनीले टेरेको भने देखिँदैन। ठेकेदार कम्पनीले भने वन विद्युत स्थानीय तह लगायतका अन्य सरकारी निकायबाट समन्वयको अभावका कारण काम रोकिएको दावी गर्छन्। पछिल्लो समय स्थानीय तहले समयमा नदीजन्य पदार्थ उपलब्ध नगराइदिएका कारण पनि काममा ढिलाइ भएको कम्पनीले दावी गरे पनि जिल्ला समन्वय समिति नवलप्रासी पश्चिमका प्रमुख भगवती यादव रुदलले भने आयोजना कम्पनीको यो कुरा स्वीकार्य नहुने उल्लेख गर्नुभयो।
कच्चा पदार्थ समयमा नपाएर ढिला सुस्ती भएको भन्ने हो भने यो उसको सरासर गलत अपकल्पित कुरा हो।
2075 चैतमा काम शुरू भएर 2079 साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो, तर कोरोना निर्माण सामग्रीको कारण देखाएर पूर्वी खण्डको 2080 भदौ 11 र पश्चिम खण्डको साउन 11 गते सम्मका लागि म्याद थप भएको थियो। पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि 2081 साउन 8 गतेसम्म म्याद थप गरिएको थियो। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
अब अन्तर्राष्ट्रिय समाचार। सोमालियाको राजधानी मोगादिशुको एक क्याफेमा विस्फोट हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। युरोकप 2024 फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको क्याफेमा कार बम विस्फोट भएको जनाइएको छ। विस्फोटमा 9 सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य 20 जना घाइते भएका सुरक्षा अधिकारीहरूले बताएका छन्। कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य संचालित सोमाली राष्ट्रिय समाचार संस्थाले अलकायदासँग सम्बन्धित अल शबाब जिहादी समूहले आक्रमण गरेको संकेत गरेको छ। सोमालियाको कमजोर संघीय सरकार विरूद्ध अल शबाबले 17 वर्षभन्दा बढ़ी समयदेखि रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ। रूसको पश्चिम र क्रिमियामा रूसले आफ्नो प्रतिरक्षाका क्रममा 22 युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ। रूसका हवाई रक्षा प्रणालीहरूले 22 युएभी नष्ट गरेको दावी गरेको हो। मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा 15, क्रिमियामा 6 र लिपेट्स्कमा एउटा ड्रोन खसालिएको थियो। युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्ना आक्रमणहरू बढ़ाएको छ, जसले रूसको सेनालाई इन्धन पुर्याउने दुवै ऊर्जा स्थलहरू साथै सीमापारका शहर र गाउँहरूलाई लक्षित गरेको छ। सन् 2022 फेब्रुअरीमा शुरू भएको रूस युक्रेन द्वन्द्वमा व्यापक सेल्फ डेटोनेटिङ क्राफ्ट सहितको ड्रोन प्रयोग गर्ने गरेका छन्।
असार मसान्तसम्म देशभर करिब 70% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। हालसम्म 9,60,000 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशमा 61%, मध्य प्रदेशमा 61%, बागमती प्रदेशमा करिब 70% र गण्डकी प्रदेशमा 67.5%, लुम्बिनी प्रदेशमा 66.7%, कर्णाली प्रदेशमा 86% र सुदूरपश्चिम प्रदेशमा 95% क्षेत्रफलमा रोपाई सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो। यो हप्ता पानी परेकोले गत हप्ताको तुलनामा बढ़ी क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। यो साताको पहिलो कारोबार दिन उच्च अंकले बढ़ेको नेपाली शेयर बजारको परिसूचक नेप्से दोस्रो दिन सोमबार भने दोहोरो अंकले घटेको छ। सोमबार नेप्से परिसूचक 17.18 अंकले घटेर 2,240.41 बिन्दुमा कायम भएको छ। यस दिन 332 कम्पनीहरूका 2,50,79,000 कित्ता शेयरहरू 8,73,14,36,000 रूपियाँ किनबेच भएका छन्। यस दिन जल विद्युत समूह लगानी उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्डका उपसूचकहरू बढेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा यस दिन सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडका शेयरहरूको किनबेच भएको छ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्री परिषद बैठकमा लैजाने पहिलो निर्णय गर्नु भएको छ। नवनियुक्त मन्त्री भण्डारीले सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहण पछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्धनमा उक्त निर्णयले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। यसअघिको सरकारमा पनि उहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्थ्यो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न 6 स्थानमा आइतबार एकैपटक बैंकका शाखा स्थापना गरी कारोबार प्रारम्भ गरेको छ। सुनसरी जिल्लाको हरिनगर भुटाहा काठमाडौँ महानगरपालिका वार्ड नम्बर 2 लाजिमपाटमा वार्ड नम्बर 4 सुकेधारामा पोखरा महानगरपालिका वार्ड नम्बर 1 हरिचोकमा रूपन्देही जिल्लाको मणिग्राममा बर्दिया जिल्लाको मैना पोखरमा शाखा कार्यालयहरू विस्तार गरी आइतबारबाट कारोबार आरम्भ भएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ। यो सँगै बैंकका शाखा कार्यालयको संख्या 294 पुगेको छ। नागरिक लगानी कोषको 29 वार्षिक साधारण सभाले आर्थिक वर्ष 2079-80 आमदानीबाट शेयरधनीहरूलाई 14% बोनस र 0.7368% नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ। सभामा कोष संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले कोषले वित्तीय बजार र पूँजी बजारमा नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो। उहाँले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको र बैंक रिकन्सिलिएसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढ़िरहेको जानकारी दिनुभयो। कार्यक्रममा कोषका कार्यकारी निर्देशक प्रवत कुमार कार्कीले शेयर धनीहरूको शेयर संख्या विगत 2 वर्षमा 55% बढ़ेका कारण 14% बोनस शेयर दिन सम्भव भएको बताउनुभयो। आर्थिक वर्ष 2080-81 चैत मसान्तसम्म कोषको खुद कोष मौजदात रकम 2,48,01 करोड़ रूपियाँ पुगेको छ। यस अवधिमा कोषले 2,36,80 करोड़ रूपियाँ बराबरको लगानी गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहे, केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 3.5 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 5.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.1 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 10.9 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ, आजै पद बहाली। उत्पादन वृद्धि, रोजगारी सृजना र आर्थिक वृद्धिमा लागि पर्ने नवनियुक्त उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता। बजेटसँग सम्बन्धित 3 विधेयक राष्ट्रिय सभाबाट पारित। त्रिशुली नदीमा बेपत्ता बसका 13 यात्रुको शव भेटियो र रूसले आफ्नो प्रतिरक्षामा 22 युक्रेनी ड्रोन खसालेको दावी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।